ओम शांति। आज मिति 2083 साल आषाढ़ 25 गति बिहार। तदनुसार 9 जुलाई 2026 शिव बाबा को अनमोल महावाक्य मीठे बच्चे वृक्षपति बाबाले तिमी बच्चाहरुमाथि बृहस्पति को दशा बसाउनु भएको छ। अहिले तिमी अविनाशी सुख को दुनिया में गइरहेका छौ। प्रश्न: अविनाशी बृहस्पति को दशा कुन बच्चाहरुमाथि बस्छ? उनीहरुको निशानी के हुन्छ? उत्तर: जो बच्चाहरुले जीवन सधैं देह का सबै सम्बन्धहरुलाई त्याग गरेर आफूलाई आत्मा निश्चय गर्छन्, यस्ता निश्चय आत्मिक बुद्धि भएका बच्चाहरुमाथि बृहस्पति को दशा बस्छ। उनीहरुकै सुख को गायन छ। अतिन्द्रिय सुख गोप गोपिनीहरुलाई सोध, उनीहरुको खुशी कहिल्ले पनि गुम हुन सक्दैन। गीत: ओम नमः शिवाय। ओम शांति। प्यारा बच्चाहरुले बाबा को महिमा सुन्यो। आजको दिनलाई भनिन्छ नै वृक्षपति डे, जसलाई मिसाएर बनिएको छ बृहस्पति। यसलाई नै बिहिबार पनि भनिन्छ। केवल बिहिबार होइन तर सद्गुरुवार। सद्गुरुवार बंगालमा धेरै मान्छन्। बाबाको गायन गरिन्छ मनुष्य सृष्टिको बीज रूप, त्यसैले वृक्षपति भन्छन्। बीज हुनुभयो त्यसैले पति पनि हुनुभयो। वृक्षको बीजलाई पिता पनि भनिन्छ। वहाँबाट वृक्ष उत्पन्न हुन्छ। यो मनुष्य सृष्टि रूपी वृक्ष हो। यसको बीज माथि हुन्छ। तिमीलाई थाहा छ हामी बच्चाहरूमाथि। अब अविनाशी वृक्षपतिको दशा बसेको छ, किनकि हामीहरूलाई अविनाशी स्वराज्य मिलिरहेको छ। सत्ययुगलाई भनिन्छ नै अविनाशी सुखधाम, कलियुगलाई भनिन्छ विनाशी दुःखधाम। अब दुःखधामको विनाश हुनु छ, सुखधाम अविनाशी हुन्छ। आधा कल्प चल्छ जुन अविनाशी वृक्षपतिले स्थापना गरिरहनु भएको छ। बच्चाहरूले सेवाका लागि पोइन्टहरू नोट गर्नुपर्छ। प्रदर्शनीमा यी पोइन्टहरू मुख्य रूपमा सम्झाउनु पर्ने हुन्छ, किनकि मानिसहरूले त केही पनि जान्दैनन्। अवश्य यो हो ज्ञान। अब बाबाले यो ज्ञान दिनुहुन्छ नै। नयाँ र पुरानो दुनियाँको बीचमा फेरि यो ज्ञान प्राय लोप हुन्छ। देवताहरूमा यो ज्ञान हुँदैन। यो चक्रको ज्ञान भयो भने फेरि राजधानीमा मजा नै आउँदैन। अहिले पनि तिमीलाई ख्याल हुन्छ नि के राज्य लिएर फेरि हाम्रो हालत यस्तो हुन्छ। तर ड्रामा यस्तै नै बनेको छ। चक्र घुम्नु नै छ। विश्वको इतिहास भूगोल दोहोरिरहेको छ। कसरी दोहोरिरहेको छ यो कुरा तिमी बच्चाहरूलाई थाहा छ। यो मनुष्य सृष्टि हो। तिम्रो बुद्धिमा मूलवतनको वृक्ष पनि छ। विभाग सबैको अलग अलग छ। यी कुराहरू कहिल्ले कसैको बुद्धिमा हुँदैनन्। कुनै शास्त्रमा पनि यी कुराहरू लेखिएका छैनन्। हामी आत्मा वास्तवमा शान्तिधाम निवासी हौ। हामी आत्मा अविनाशी छौ। कहिल्ले विनाश हुँदैनौ। उनीहरूले सम्झन्छन् पानीबाट बुँद बुँद निस्कन्छ, फेरि त्यसमै मिल्छ। तिम्रो बुद्धिमा सारा रहस्य छ। आत्मा अविनाशी छ, जसमा सारा पाठ पहिल्ले निश्चित छ। यो चक्रको ज्ञान कुनै शास्त्रमा छैन। देखाउन त कहीँ कहीँ स्वस्तिक पनि देखाउँछन्। त्यसमा चक्रको केवल यस्तो यस्तो रेखा तानिदिन्छन् जसबाट सिद्ध हुन्छ। त्यति बेला अनेक धर्म थिए। बाबाले सम्झाउनु भएको छ, मुख्य धर्म र शास्त्र चारवटा छन्: सत्य, ते युग त्रेतामा त कुनै धर्म स्थापना हुँदैन न त्यहाँ कुनै धर्मशास्त्र हुन्छ। यी सबै धर्महरू द्वापरबाट सुरु हुन्छन्, फेरि हेर कति वृद्धि हुन्छ। अच्छा, बाबाले गीता कहिले सुनाउनु भयो? बाबा भन्नुहुन्छ, म कल्पको सङ्गम युगमा नै आउँछु। उनीहरूले फेरि कल्प शब्द निकालेर केवल सङ्गम युगे युगे लेखिदिएका छन्। वास्तवमा सङ्गम युगमा अरू कुनै धर्म स्थापना गरिँदैन। यस्तो होइन, त्रेताको अन्त्य द्वापरको सुरुको सङ्गममा इस्लामी धर्म स्थापना भयो होइन भनिन्छ। इस्लाम धर्म द्वापरमा स्थापना भयो। यो सङ्गमको मनोहर समय हो जसलाई कुम्भ भनिन्छ, कुम्भ सङ्गमलाई भनिन्छ। यो आत्माहरू र परमात्माको मिलनको सङ्गम हो। यो रूहानी मेला सङ्गममा मात्रै हुन्छ। उनीहरूले पानीको गङ्गाको नाम प्रसिद्ध बनाइदिएका छन्। ज्ञान सागर पतित पावनलाई चिन्दै चिन्दैनन्। उहाँले कसरी पतित दुनियालाई पावन बनाउनु भयो यो कुरा कुनै शास्त्रमा छैन। बाबा, अब तिमी बच्चाहरूलाई भन्नुहुन्छ, म एकलाई याद गर, देहका सबै धर्म त्याग। बाबाले कसलाई भन्नुहुन्छ? तिमी आत्माहरूलाई। यसलाई भनिन्छ जीवन छँदै मर्नु। मानिसको आत्माले शरीर छोडेपछि देहका सबै सम्बन्ध छुट्छन्। बाबा भन्नुहुन्छ, जति पनि देहका सम्बन्ध छन् ती सबै छोडेर आफूलाई आत्मा निश्चय गर, आत्मिक निश्चय बुद्धि बना। जति धेरै याद गर्छौ त्यति बृहस्पतिको दशा हुन्छ। आफैले जाँच गर, हामीले शिव बाबालाई कति याद गर्छौ। यादबाट नै खिया निस्किँदै जान्छ अनि तिमीलाई खुसी हुन्छ। तिमीले महसुस गर्न सक्छौ हामी आत्माले बाबालाई कति याद गर्छौ। यदि थोरै याद गरेका छौ भने खिया पनि कम निस्कन्छ, खुसी पनि थोरै हुन्छ, पद पनि सानो पाउँछौ। आत्मा नै सतो रजो तमो बन्छ। यस समयको नै गायन हो गोप गोपिनीहरूको अतिन्द्रिय सुखको गायन। बाबा बाहेक अरू केही पनि याद आउँदैन अनि मात्र खुसीको पारा चढ्छ। हामी माथि बृहस्पतिको दशा अथवा सद्गुरुको दशा बसेको छ। फेरि कहिले खुसी गुम भयो भने भन्छन् बृहस्पतिको दशा परिवर्तन भएर राहुको दशा बसेको रहेछ। फेरि कहिले खुसी गुम भयो भने भन्छन् बृहस्पतिको दशा परिवर्तन भएर राहुको दशा बसेको रहेछ। फेरि कोही धेरै धनवान छ, कुनै कारणले टाट पल्टिन सक्छ। भारत वर्षमा नै ग्रहण लागेपछि भन्छन् दान देऊ अनि ग्रहण छुट्छ। तिम्रो देवी देवता धर्म पनि चोर कला सम्पूर्ण थियो, त्यसलाई पनि ग्रहण लागेको छ। राहुको दशावश अनि देवताहरूको अगाडि गएर गाउँछन्, हजुर सर्वगुण सम्पन्न, हामी पापी कपटी छौँ। अहिले तिमीले बुझेका छौ, राहुको ग्रह दशा लागेपछि सबै काला बनेका छन्। अन्त्यमा गएर चन्द्रमाको एउटा रेखा मात्र रहन्छ। बाबाले पनि सम्झाउनुहुन्छ, तिमी देवी देवताहरूका पनि चित्र छन्। गीता नै आदि सनातन देवी देवता धर्मको शास्त्र हो, तर यही आफ्नो स्वधर्मलाई जान्दैनन्। धार्मिक गुरुहरूको धर्म सम्मेलन गर्छन्। तिमीले त्यहाँ पनि सम्झाउन सक्छौ, ईश्वर त सर्वव्यापी हुनुहुन्न, उहाँ त बेहदको पिता हुनुहुन्छ। परमधामबाट आएर बच्चाहरूलाई वर्षा दिनुहुन्छ। साधु सन्त आदिलाई त वर्षा मिल्दैन, त्यसैले उनीहरूले मान्छन् कसरी? तिमी बच्चाहरूलाई नै वर्षा मिल्छ। मुख्य रूपमा यही कुरा नै सिद्ध गर्नु छ, ईश्वर सर्वव्यापी हुनुहुन्न। शिव जयन्ती हुन्छ, शिव जयन्ती भन अथवा रुद्र जयन्ती भन, रुद्रले यो ज्ञान यज्ञ रच्नुहुन्छ, हुन त शिव हुनुहुन्छ। त्यही गीता ज्ञान यज्ञ हो जसबाट विनाश ज्वाला प्रज्वलित भएको छ, यथार्थमा तिमीले देख्छौ। कसरी निराकार बाबाले रुद्र ज्ञान यज्ञ रच्नु भएको छ, साकारले त केही गर्न सक्दैनन्। यो बेहदको यज्ञ हो, यसमा सारा पुरानो दुनियाँ स्वाहा हुनुहुन्छ। बाँकी त ती सबै जिस्मानी यज्ञ हुन्, कति रात दिनको फरक छ। बाबा भन्नुहुन्छ यो रुद्र ज्ञान यज्ञ हो, विनाश पनि हुनुहुन्छ। तिमी पास भएर पुरा योगी र ज्ञानी बनेपछि फेरि तिम्रो लागि नयाँ दुनियाँ स्वर्ग हुनुपर्छ, नर्कको अवश्य विनाश हुनुपर्छ। राजसु अश्वमेध शब्द पनि ठिक छ। यस यज्ञमा घोडालाई समर्पण गर्छन्। वास्तवमा यो देह तिम्रो रथ हो, एउटा दक्ष प्रजापतिको पनि यज्ञ रच्छन्, त्यसको पनि कथा छ। अब तिमी बच्चाहरूलाई कति खुसी हुनुपर्छ, हामीलाई वृक्षपति बाबाले पढाइरहनु भएको छ। हामी माथि अहिले बृहस्पतिको दशा छ, हाम्रो अवस्था धेरै राम्रो छ। फेरि ज्ञानमा चल्दा चल्दै लेख्छन्, बाबा हामी तलमलियौँ, पहिला हामी धेरै खुसी थियौँ, अहिले थाहा छैन के भयो। यहाँ आएर बाबाको बन्नु ठुलो यात्रा हो, त्यहाँ तीर्थ यात्राहरूमा जान्छन् अनि कति पैसा खर्च गर्छन्, तर यहाँ त दान गर्ने कुरा छैन, यसमा केही पनि पैसा खर्च गर्नु छैन। ती जिस्मानी यात्राहरू हुन्, तिम्रो रूहानी यात्रा हो। जिस्मानी यात्राबाट केही पनि फाइदा छैन। गीतमा पनि छ नि, चारैतिर फन्को लगायौँ तै पनि जन्म जन्मान्तर टाढै रह्यौ। अहिले तिमीले बुझेका छौ, तिमीले कति धेरै यात्राहरू गरेका हौला। मानिसहरू कहीँ न कहीँ अवश्य जान्छन्, हरिद्वारमा गङ्गाजीमा अवश्य जान्छन्, गङ्गालाई पतित पावनी सम्झन्छन् नै। तर वास्तवमा तिमी हौ सच्चा सच्चा ज्ञान गङ्गाहरू, तिम्रो नजिक पनि धेरै आएर ज्ञान स्नान गर्छन्। बाबाले सम्झाउनु भएको छ, सद्गुरु एकमात्र हुनुहुन्छ, सबैको सद्गतिदाता, एक सद्गुरु बाहेक अरू कुनै गुरु छैनन्। बाबा भन्नुहुन्छ मैले तिमीलाई कल्प कल्प सङ्गम युगमा आएर सद्गति दिएर पुजारीबाट पूज्य बनाउँछु, फेरि तिमी पुजारी बनेर दुखी बन्छौ। यो कुरा पनि तिमीलाई अहिले थाहा भएको छ। आधा कल्प अवश्य हाम्रो राज्य चल्छ, फेरि द्वापुरमा हामी सो देवी देवता वाम मार्गमा जान्छौँ। रावण राज्य सुरु भएपछि मात्रै वाम मार्ग सुरु हुन्छ, त्यसका पनि निशानीहरू छन्। जगन्नाथको मन्दिरमा गयो भने भित्र कालो मूर्ति छ, बाहिर देवताहरूका विकारी चित्र छन्। त्यति बेला यो के हो भन्ने आफ्नै समझमा पनि कहाँ आउँथ्यो र, विकारी मानिसले विकारी दृष्टिले हेर्छन्, त्यसैले सम्झन्थे देवताहरू पनि विकारी थिए। यो लेखिएको छ, देवताहरू वाम मार्गमा जान्छन्, पोसाक पनि देवताहरूका लगाइदिएका छन्। यहाँ पनि दिलवाडा मन्दिरमा गयो भने माथि स्वर्ग देखाइएको छ, तल तपस्यामा बसेका छन्। यी सबै रहस्यहरूलाई अरू कसैले जान्दैनन्। यो त बाबाको अनुभवी रथ हुने, तिमी बच्चाहरूले अहिले बुझिरहेका छौ। आत्माहरू र परमात्मा अलग रहे बहुकाल, तिमी जो बाबाबाट पहिला छुट्टिएका हौ, फेरि तिमीले नै आएर पहिला मिल्छौ। सत्ययुगको पहिलो राजकुमार श्रीकृष्ण हुन्। श्रीकृष्णको पिता पनि त होला नै, श्रीकृष्णका आमा बुवाको विषयमा त्यति केही देखाउँदैनन्। केवल देखाउँछन् शिरमा राखेर नदीबाट पारी लगे, राजधानी आदि केही देखाएका छैनन्। उनको पिताको महिमा किन हुँदैन, अहिले तिमीलाई थाहा छ, यति बेला श्रीकृष्णको आत्माले राम्रोसँग पढाइ पढेको छ, जसकारण त्यस आत्माले आमा बुवा भन्दा पनि उच्च पद पाउँछ। तिमीले बुझेका छौ, हामी श्रीकृष्णको राजधानीमा थियौं, स्वर्गमा त थियौं नि, फेरि हामी चन्द्रवंशी बन्यौं, अब फेरि सूर्यवंशी बन्नको लागि श्रीमद्मा चल्छौ र पावन बनेर पावन दुनियाँको मालिक बन्छौ। हरेकले आफ्नो अवस्थालाई हेर्न सक्छौ। हामीले यसै समयमा शरीर छोड्यौं भने कुन गति पाउँछौ हरेकले बुझ्न सक्छौ। जति बाबालाई याद गर्छौ त्यति विकर्म विनाश हुन्छन्। मानिसमाथि कुनै विपत्ति आयो वा दुःख भयो वा टाट पल्टिए भने गएर साधुहरूको सङ्गत गर्छन्। फेरि मानिसहरूले सम्झन्छन्, यिनी त भक्त मानिस हुन्, कहाँ ठगी गर्छन् होला र यस्ता यस्ता पनि दुई चार वर्षमा धेरै धनवान बन्छन्। उनीहरूसँग धेरै गुप्त धन हुन्छ। हरेकले आफ्नो बुद्धिले बुझ्न सक्छौ। तिमीहरूमा पनि धेरै छौ जसले धेरै कम याद गर्छन्। त्यसैले बाबा भन्नुहुन्छ, आफ्नो कल्याण चाहन्छौ भने आफूसँग नोटबुक राख, चार्ट नोट गर। म दिनभरिमा कति समय यादमा रहे। मानिसहरूले त सारा जीवनको इतिहास पनि लेख्छन्। तिमीले त केवल यादको चार्ट लेख्नु छ, यसबाट आफ्नै उन्नति हुन्छ। बाबालाई याद गरेनौ भने उच्च पद पाउन सक्दैनौ। विकर्म नै विनाश पाएनन् भने उच्च पद कसरी पाउँछौ? फेरि सजाय खानुपर्छ। जसले सजाय खाँदैनन् उनीहरूले पद राम्रो पाउँछन्। सजाय खाएर फेरि कुनै धेरै सानो पद पाउनु त्यो त के कामको भयो? धर्मराजको सजाय खानु नपरोस्, बेज्जती नहोस्, यसको लागि पुरुषार्थ गर्नु छ। तिमीले देख्छौ शिव बाबा बसिरहनुहुन्छ, फेरि धर्मराज पनि हुनुहुन्छ, तिमीलाई सबै साक्षात्कार गराउनुहुन्छ। तिमीले यो गरेका थियो याद छ? अब खाऊ सजाए। फेरि त्यसै समयमा सजाए त्यति नै खान्छन् जति जन्म जन्मान्तर खान्छन्। अन्त्यमा रोटीको टुक्रा मिल्यो, त्यसबाट के फाइदा भयो? सजाए त खानु हुँदैन। आफ्नो अवस्थाको जाँच गर्नु छ। जसरी चार्ट निकाल्छन्, कसैले छ महिनाको, कसैले बाह्र महिनाको, कसैले त दिनहुँको पनि निकाल्छन्। बाबा भन्नुहुन्छ, तिमी पनि व्यापारी हौ, कुनै बिरलै व्यापारीले बेहदको बाबासँग व्यापार गर्छन्। धन छैन भने तन मन त छ नै। वहाँ बाबालाई सराफी पनि भनिन्छ, साटा साट गर्छन् नै। तिमीले तन मन धन दिन्छौ, त्यसको प्रतिफलमा एक्काइस जन्मको लागि कति वर्ष पाउँछौ? बाबा म हजुरको हुँ, यस्तो युक्ति बताउनुहोस् जसबाट मेरो आत्मा र शरीर यी लक्ष्मीनारायण जस्तै बनोस्। बाबा भन्नुहुन्छ, म तिमीलाई कति गोरो बनाउँछु, एकदम रूप नै परिवर्तन गरिदिन्छु। अर्को जन्ममा तिमीलाई फर्स्ट क्लास शरीर मिल्छ, तिमीले वैकुण्ठमा पनि देख्छौ। तिमीलाई थाहा छ यी मम्मा बाबा फेरि लक्ष्मीनारायण बन्छन्, लक्ष्य उद्देश्य पनि देखाउँछन्। अब जसले जति पुरुषार्थ गर्छ, यदि पुरुषार्थ पुरा गरेनौ रडाको मच्चायो भने आफ्नो पद नै भ्रष्ट गर्छौ। अच्छा, मिठे मिठे सिकिल दे बच्चाहरूप्रति माता पिता बाप दादाको याद प्यार एवं गुड मर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुड मर्निङ नमस्ते। धारणाको लागि मुख्य सार नम्बर एक, आफ्नो अवस्थाको जाँच स्वयंले नै गर्नु छ। आफ्नो कल्याणको लागि दैनिक डायरी राख्नु छ। जिसमा याद को चार्ट नोट करनो छ। नंबर दुई, बेहद को बाबा संग सच्चा सच्चा व्यापार करनो छ। आफ्नो तन मन धन बाबा को जिम्मा लगाएर 21 जन्म को लागि प्रतिफल लिनु छ। निश्चय बुद्धि बनेर आफ्नो कल्याण गर्नु छ। आजको बाबाको वरदान खुशीको साथसाथै शक्तिलाई धारण गरेर विघ्नहरूलाई पार गर्ने विघ्न जीत भव। खुशीको साथसाथै शक्तिलाई धारण गरेर विघ्नहरूलाई पार गर्ने विघ्न जीत भव। विस्तार, जुन बच्चाहरूले जम्मा गर्न जान्दछन् उनीहरू शक्तिशाली बन्छन्। यदि भर्खरै कमायो, भर्खरै बाँड्यो, स्वयंमा समाहित गरेनौ भने शक्ति रहँदैन। केवल बाँड्ने वा दान गरेकोमा खुसी हुन्छ। खुसीको साथसाथै शक्ति भयो भने सहजै विघ्नहरूलाई पार गरेर विघ्न जीत बन्नेछौ। फेरि कुनै पनि विघ्नले लगनलाई डिस्टर्ब गर्ने छैन। त्यसैले जसरी अनुहारबाट खुसीको झलक देखिन्छ, त्यसरी नै शक्तिको झलक पनि देखियोस्। स्लोगन, परिस्थितिहरूमा अत्तिनुको सट्टा तिनलाई शिक्षक सम्झेर पाठ सिक। परिस्थितिहरूमा अत्तिनुको सट्टा तिनलाई शिक्षक सम्झेर पाठ सिक। बाबाको अव्यक्त इशारा ज्वाला स्वरूप स्थितिमा स्थित भएर शक्तिशाली यादको अनुभव गर। लास्ट सो फास्ट, पुरुषार्थ ज्वाला रूपको नै हुन्छ। पाण्डवहरूको कारण यादवहरू रोकिएका छन्। पाण्डवहरूको श्रेष्ठ शान रुहानी शानको स्थितिले यादवहरूको परेशानीयुक्त परिस्थितिलाई समाप्त गर्नेछ। त्यसैले आफ्नो शानबाट परेशान आत्माहरूलाई शान्ति र चयनको वरदान देऊ। ज्वाला स्वरूप अर्थात् लाइट हाउस र माइट हाउस स्थितिलाई बुझेर यही पुरुषार्थमा रहनु छ। शोमान, म विघ्नजीत आत्मा हुँ। ओम शान्ति।